الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته. الحمد لله ہم 27ویں رات رمضان کی اس میں داخل ہو چکے ہیں اور اللہ تعالیٰ کا شکر ہے کہ اللہ تعالیٰ نے ہمیں یہاں تک پہنچنے کی توفیق عطا فرمائی اور ہمیں اس وقت اپنے سامنے بیٹھنے کی توفیق دی، ہمت دی. حارم بن حیان کہتے ہیں کہ مجھے جنت کے طلبگار پر حیرت ہے کہ کیسے وہ جنت چاہتا ہے اور پھر بھی سویا رہتا ہے، اور مجھے جہنم سے بچنے والے پہ حیرت ہے کہ کیسے وہ جہنم کی گرمی اور حدت کے باوجود سو رہے. یعنی ایسا نہیں ہو سکتا کہ کسی کو جنت چاہیے ہو اور وہ غفلت میں سوتا رہے، اور ایسا نہیں ہو سکتا کہ کوئی جہنم سے بچنا چاہتا ہو اور وہ سوتا رہے. تو یہاں پر محنت کریں گے، یہاں پر نیکی کمائیں گے تو وہ انسان کو کام آئے گی. حدیث میں آتا ہے اللہ تعالیٰ دو امن اور دو خوف جمع نہیں فرمائے گا. یعنی جو انسان دنیا میں ڈر ڈر کے رہا، اللہ تعالیٰ اس کو آخرت میں بے خوف کر دیں گے، امن دے دیں گے. اور جو دنیا میں بے خوف ہو کے چلا، اس کو کوئی ڈر خوف نہیں ہے، آخرت میں اس کو خوف کا سامنا کرنا پڑے گا. آپ بتائیے آپ کہاں پہ ڈرنا چاہتے ہیں، دنیا میں یا آخرت میں جا کے؟ آخرت کا خوف تو بہت بڑی چیز ہے، وہاں پہ تو بڑے بڑے نہ ڈر جو دنیا میں تھے نا، وہ بھی ڈر جائیں گے، فرعون جیسا بھی ڈر رہا ہوگا. تو آپ کیا چاہتے ہیں؟ کہ ایک جگہ پہ ڈر ہونا چاہیے، ایک جگہ پہ ہونا ضروری ہے. حدیث میں ہے اللہ تعالیٰ جمع ہی نہیں کرتا دو امن اور دو خوف. یعنی ایسا نہیں ہوگا کہ یہیں پہ بھی مزے کرتے رہیں اور وہاں پہ بھی بے خوف ہی رہیں، کہیں تو ڈرنا ہوگا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں تم میں سب سے زیادہ اللہ تعالیٰ کو جاننے والا ہوں اور سب سے زیادہ اللہ تعالیٰ سے ڈرنے والا ہوں. یعنی آپ صلی اللہ علیہ وسلم جیسی ہستی، آپ بھی اللہ تعالیٰ کا ڈر رکھتے تھے. تو یہ جو خوف خدا ہے نا، یہ بہت بڑی چیز ہے. بعض دفعہ لوگ میرے سامنے آتے ہیں اور وہ مجھے کہتے ہیں کہ آپ ڈراتی بہت ہیں. مجھے بڑی شرمندگی سی ہوتی ہے کہ پتہ نہیں میں نے ان کی زندگی کتنی مشکل کر دی ہے، بیچارے ڈر ڈر کے کیا حال ہو گیا ان کا. اگر پوچھیں کہ اچھا پھر آپ نے اس کے بعد، اس ڈر کے بعد کیا کیا، تو وہ ہنس دیتے ہیں، کیا کچھ نہیں، بس ڈر ڈر گئے تھے، اس لیے آپ ڈرایا نہ کریں. حالانکہ دیکھیے، سب سے پہلی تو یہ بات ہے کہ مجھے تو خود ڈر ہے، میں خود ڈرتی ہوں، تو اس لیے میں وہ بات کرتی ہوں. شاید میرے منہ سے ایسی باتیں نکل جاتی ہیں جو آپ لوگوں کے لیے زیادہ خوف زدہ کرنے والی ہو جاتی ہیں، لیکن مجھے اس لیے ڈر لگتا ہے کہ مجھے نہیں پتا کہ قیامت کے دن اللہ تعالیٰ کے سامنے کھڑی ہوں تو وہ میری کون سی بات کو پوچھ لے کہ یہ تم نے ایسا کیوں کیا تھا، میں کیا کروں گی. پھر یہ چیز ڈراتی ہے. مجھے نہیں پتا کہ کون سی چیز ہے جس کے اوپر کہیں پکڑ ہو جائے. مجھے نہیں پتا کہ یہ کام جو ہم یہ جیسے اب رات کو بیٹھے ہوئے ہیں یا جو ہم روزہ رکھ رہے ہیں، اس کا کیا وہاں پر ہوگا. کیونکہ نیکی کے بارے میں بھی انسان کے اندر چار چیزیں ہونی چاہیے. جب بھی انسان نیکی کرے نا، تو ان چیزوں کا ہونا ضروری ہے، چار چیزوں کا. وہ ایک چیز کیا ہے؟ پہلا کہ پتہ نہیں، یہ ڈر ہونا چاہیے کہ پتہ نہیں یہ قبول ہوگی کہ نہیں، پتہ نہیں اللہ تعالیٰ کی بارگاہ میں یہ نہ ہو کہ ریجیکٹ ہو جائے. ہم ادھر بیٹھ کے بڑے خوش ہو رہے ہوں کہ جو ہے ہم تو یہ کر دیا، اور ہم نے تو اتنے قرآن پڑھ لی، اور ہم نے ایسا کر دیا. قبول کرنے والے کی مرضی، وہ قبول کرے یا نہ کرے. دوسرا، نمبر ٹو، اس چیز کا ہمیشہ ڈر رہنا چاہیے، کہیں ایسا تو نہیں کہ کوئی ریاکاری آ گئی ہو، کہیں میرا عمل نہ ضائع ہو گیا ہو. تیسرا، اس کی حفاظت کا ڈر. دیکھیں हमें सूरह नाम में अल्लाह ताला ने फरमाया मन जाअ बिल हसनति फलहू अशरु अमसारे, मन जाअ जो लेकर आया भलाई, यानी सिर्फ कर नहीं ली, लेकर भी वहां पहुंचानी है, और यही सबसे मुश्किल चीज होती है। आज तो कर लिया ना, इसको सेव भी रखना है, क्योंकि हम अपने अमल से ही उसको जाया बाज दफा कर देते हैं, यहीं पे दुनिया में ही जाया कर दी, वो वहां पे पहुंची नहीं तो अजर किस बात का मिलेगा। ये खौफ होता है, इसकी हिफाजत हुई कि नहीं हुई, पता नहीं मेरी नेकी वाकई अल्लाह ताला की बारगाह में पहुंची या नहीं। और चौथा डर ये कि पता नहीं मुझे तौफीक मिले या ना मिले, नहीं तौफीक तो सिर्फ अल्लाह ताला की इनायत से होती है, वमा तौफीक इल्ला बिल्ला। डरने की तौफीक मिलना या ना मिलना ये भी अल्लाह ताला की तरफ से ही होता है, तो हमें किसी चीज का भी नहीं पता। अब जब इतनी हमारी नेकियां, इतनी हम नेकियां क्या है, छोटे छोटे काम है, इतने हम खतरे में उनमें भी, तो हम किस चीज के ऊपर फिर बड़े बन के बैठे हैं, बड़ा हमें हो के हाँ वी आर वेल, हमारा तो कोई मसला ही नहीं है। हजरत आयशा रजी अल्लाह ताला अन्हा ने आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि सूरह मोमिनून में आता है वल्लदीन युतून मा अतव व कुलूबुहुम वजिल्ला, वो लोग जो देते हैं इस हाल में कि उनके दिल कांप रहे होते हैं, तो पूछा कि ये कौन लगेंगे, वो लोग हैं जो गुनाह करते हैं फिर डरते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं, ये वो लोग हैं जो नेकी करने वाले हैं और डरते रहते हैं कि पता नहीं कबूल हुई कि नहीं। यानी नेकी करके भी जरूरी है कि इंसान ये डरता रहे कि पता नहीं कबूल हुई कि नहीं हुई। और आप देखिए हमारे असलाफ, उनकी नेकियां तो कोई कम थोड़ी थी, वो जिनको दुनिया में जन्नतों की बशारतें मिली हुई हैं, अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु की नेकियों का अंदाजा आप लगा सकते हैं क्या, कितनी नेकी थी उनकी। इसके बावजूद एक दफा रबिया असलम ही कहते हैं कि किसी बात पे मुझ में और अबू बकर सिद्दीक में कुछ बात बढ़ गई, और उन्होंने कोई ऐसी सख्त बात मुझे कह दी जो मुझे अच्छी नहीं लगी, तो फौरन उनको ख्याल आया कि ये मैंने क्या कह दिया, तो मुझसे फरमाने लगे तुम भी अब मुझे कह दो बदले में। मैंने कहा मैं तो नहीं कहूंगा, फरमाया या तो तुम कह दो नहीं तो मैं नबी सल्लल्लाहु अलैहि वसल्लम से तुम्हारी शिकायत करूंगा। मैंने कहा कि मैं तो फिर भी नहीं कहूंगा, वो उठ के चले गए। अब इनके जो कबीले के लोग थे ना बनू असलम के, रबिया के कबीले के लोग, वो आ गए, वो कहने लगे ये बड़ी अच्छी बात है, खुद ही ज्यादती की, ये खुद ही जाके उल्टी शिकायत लगा रहे। मैंने कहा तुम्हें पता नहीं है कौन है, ये अबू बकर सिद्दीक है, अगर ये खफा हो गए तो अल्लाह के रसूल मुझसे खफा हो जाएंगे, और अल्लाह के रसूल खफा हो गए तो अल्लाह ताला नाराज हो जाएगा, तो फिर तो रबिया की हलाकत में क्या फिर शक रह गया। तो उन्होंने जाके आपसे सलम को शिकायत की, तो आपसे सलम ने फरमाया ठीक है, रबिया को जवाब नहीं देना चाहिए, बल्कि ए रबिया तुम बदले में ये कह दो कि ए अबू बकर अल्लाह ताला आपको माफ फरमाए। ये है अल्लाह ताला का खौफ कि इतनी सी बात कह दी थी ना, फिर भी उनको ये फिक्र हो गई कि हाय मैंने कह दिया, यहीं पे मेरे साथ सारा मामला अपना साफ कर लो, ये ना हो कि क्यामत के दिन जाके मुझसे कुछ कहें, यहीं पर मुझे बदले में तुम भी मुझे कह दो। कितना एहसास था ना उनको, उनको ये नहीं होता था कि मेरी तो इतनी नेकियां, मैं तो जन्नत में जाना ही है, मुझे क्या, मैं किसको कह दिया तो कह दिया बस, अब इसके बाद मुझे नहीं परवाह, इतना वो डरते थे। हमें ये डर नहीं आता, पता नहीं हमने तो कितनों को क्या कह दिया हो, हमें तो कुछ याद भी नहीं है, फिर भी मैं हैरान होती हूँ कि हमारे अंदर कितनी बेखौफी है, हम कितने यानी इजी लिया हुआ है हर मामले को, जैसे दुनिया में समझते हैं कि ऐसे ही हम निकल जाते हैं हर चीज से, इधर से बाय हुक और बाय क्रुक कुछ भी करा देते हैं हम, तो इस तरह वहां पे भी शायद हमने ऐसे ही निकल जाना, यहाँ पता नहीं जन्नत तो हमारे लिए ही बस रखी भी और क्या है। अभी सिर्फ इतना मुझे जवाब दे कि अल्लाह ताला वहां पे कोई बात हमसे अगर पूछ लेता है, कोई हिसाब किताब कर लेता है, हम क्या जवाब देंगे। यही हमसे अगर पूछ लिया जाए कि तुम्हें इतनी नेमतें दी थी तुमने क्या किया, तुम्हें तो ज्यादा फरमाबरदारी करनी चाहिए, क्योंकि जिसके पास नेमत ज्यादा है उसकी उससे سے فرما برداری بھی اس کے مطابق مطلوب ہے، اس کے مطابق اس کو آگے بڑھ کے اللہ تعالیٰ کے آگے جھکنا اور اللہ تعالیٰ کی فرما برداری کرنا اتنا ہی زیادہ اس کے لیے ریکوائرڈ ہے، اور ہماری تو اور بھی کم ہے، جتنی زیادہ کچھ ہمارے پاس نعمتیں اتنی کوتاہیاں ہیں، اتنی ہی زیادہ کمیاں ہیں، اور ہم اپنے آپ کو سمجھتے نہیں کہ ہمیں ضرورت ہے کہ ہم اللہ تعالیٰ کے آگے جھکیں، کیونکہ ہمیں ضرورت کیا ہے، ہمارے پاس تو سب کچھ ہے، ہم اتنے ہی ریلیکسڈ فیل کرتے ہیں، بلکہ کوئی مشکل آ جائے تو پھر بھی تھوڑا بہت ہل جاتے ہیں، لیکن جب آسانیاں ہوتی ہیں تو بہت مزے میں ہوتے ہیں۔ اور ان کا حال دیکھیں کہ ابو بکر صدیق رضی اللہ عنہ ایک دفعہ ایک باغ میں تشریف لے گئے، ایک جانور کو بیٹھے ہوئے دیکھا، ٹھنڈی آہ بھر کے کہنے لگے تو کتنا مزے میں ہے، کھاتا ہے پیتا ہے، درختوں کے سائے میں پھرتا ہے، مطلب جی آخرت میں حساب کتاب کا کوئی ڈر نہیں، کاش ابو بکر بھی تیرے جیسا ہوتا۔ کتنا ان کو یعنی اس چیز کا خوف تھا کہ اللہ تعالیٰ میرے سے پوچھے گا، مجھ سے سوال کرے گا، پھر میں کیا کہوں گا، ہمارے اندر یہ خوف کہاں گئے، کیوں نہیں ہے، کیوں نہیں ہم سوچتے اس طرح سے، اور کیوں نہیں اپنے آپ کو اللہ تعالیٰ کی عدالت میں کھڑا ہوئے ہوئے امیجن کرتے، کیوں نہیں اپنے آپ کو منکر نکیر کے سوال جواب کے آگے حاضر کرتے، کبھی بھی نہیں سوچتے یا سوچنا ہی نہیں چاہتے، ایکچولی آسودہ رہنا چاہتے ہیں، نہیں چاہتے کہ ہم اپنے آپ کو ذرا بھی سنواریں، کہیں اپنی زندگی کو سیدھا کریں، وہ ہم نہیں چاہتے، اور ہمیں خود بھی نہیں پتا ہوتا، بس ہم یہ کہہ دیتے ہیں کہ ایسی باتوں سے نا ہمارا دل گھبرا جاتا ہے، مگر وہ اس گھبراہٹ کو یوٹیلائز کریں، جو کوشش ہے نا اس کا راز ہے خوف کے اندر چھپا ہوا، خوف ہوگا تو کوشش ہوگی، ورنہ نہیں ہوگی کوشش، اور شیطان چاہتا ہے انسان بے خوف ہی رہے، سویا رہے۔ آپ گاڑی دیکھتے ہیں، گاڑی آپ جب چلاتے ہیں، سٹارٹ کرتے ہیں، تو اس کے اندر کیا ہوتا ہے، ایک گھبراہٹ پیدا ہوتی ہے اس کے انجن میں، جب وہ گھبراہٹ پیدا ہوتی ہے نا، اس کے بعد جب ایکسیلیٹر دباتے ہیں تو گاڑی بھاگتی ہے، اور اگر وہ گھبراہٹ ہی پیدا ہونا ہو تو گاڑی نہیں بھاگ سکتی، آپ بند گاڑی پہ ایکسیلیٹر دباتے رہیں کیا ہوگا، کچھ بھی نہیں۔ تو یہ جو گھبراہٹ اندر ہوتی ہے نا، یہ اس کا مطلب ہے کہ اب آپ چارج ہو گئے ہیں کچھ کرنے کے لیے، اب ایکسیلیٹر دبائیں گے تو دوڑیں گے۔ تو خوف کو پوزیٹو وے میں لینا ہے، اس کو اپنی طاقت بنانا ہے کہ وہ میری طاقت بنے۔ خوف کا مطلب یہ نہیں ہے ڈپریس ہو کے بیٹھ جائیں، ڈپریس ہو کے سوئے پڑے ہیں، اب وہ پہلا بھی کام چھوڑ دیا، یہ برا خوف ہے، یہ خوف صحیح نہیں ہے، اور ایسا خوف نہیں تھا، نہ صحابہ کو تھا، نہ کوئی تابعی کو تھا، کسی کو ایسا خوف نہیں تھا کہ وہ بیمار ہو کے پڑ جائیں، اب ڈپریشن کا شکار ہیں، اب روتے جا رہے ہیں، بس سارا کام ہی چھوڑ دیا، یہ کس قسم کا خوف ہے؟ آپ وہ خوف دیکھیں کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ، آپ کو پتا جب خلیفہ تھے تو رات کو گشت کرتے تھے، لوگوں کو جا کے دیکھتے تھے کہ میری رایا کے اندر کوئی ایسا تو نہیں، کسی کو کوئی ضرورت ہے، اللہ اکبر، یعنی وہ ایسے نہیں کہ چین سے آرام سے سو رہے ہیں، اب میں تو خلیفہ بن گیا ہوں، اب مجھے کیا ہے، مجھے تو کرسی چاہیے تھی، مل گئی، نہیں، راتوں کو نکلے پڑے ہیں، اور ساتھ غلام ہیں، دیکھتے ہیں کہ ایک قافلہ ہے جو رات ہونے کی وجہ سے شاید شہر میں نہیں گیا، باہر ہی ٹھہر گیا، چلو اس کی خیر خبر لیتے ہیں، کیونکہ دور دیکھی تھی آگ جلتی بھی نا، تو وہاں پہنچ گئے، دیکھا جا کے تو وہاں پہ ایک عورت ہے جس کے پاس کچھ چھوٹے بچے ہیں جو رو رہے ہیں، چلا رہے ہیں، اور ایک دیگچی ہے جو چولہے پہ چڑھی ہوئی جس میں پانی بھرا ہوا ہے، اور اس کے نیچے آگ جل رہی ہے، تو انہوں نے سلام کیا اور بیٹھنے کی اجازت چاہی، اتنی اجازت دے دی، پوچھا یہ بچے کیوں رو رہے ہیں، اور عورت نے کہا بھوک سے رو رہے ہیں، پوچھا اس دیگچی میں کیا ہے، کہنے لگی پانی بھر کے رکھا ہوا ہے بہلانے کے لیے، آگ پہ رکھ دی ہے کہ ذرا ان کو تسلی ہو جائے، یہ سمجھیں گے کھانا پک رہا ہے سو جائیں گے، اور میرا اور امیر المومنین عمر کا فیصلہ تو اب اللہ کے پاس ہی ہوگا، میری اس تنگی کی اس نے خبر ہی نہیں لی۔ حضرت عمر نے تو یہ سنا اور ان کے رونگٹے کھڑے کر رونے لگے، فرمایا اللہ تجھ پہ رحم کرے، بھلا عمر کو کیا پتا کہ تیرے اوپر یہ گزر رہی ہے، کہنے لگی پھر وہ ہمارا امیر کیوں بنا ہوا، اگر اس کو ہماری خبر ہی نہیں رکھنی تھی۔ اللہ اکبر، جو ساتھ غلام تھا اسلم، وہ کہتے ہیں کہ حضرت عمر مجھے ساتھ لے کر واپس ہوئے، بیت المال گئے، وہاں ایک بوری میں آٹا، کھجوریں، چربی، کپڑے، درم لیے، پوری بوری بھر لی، और जब भर ली तो फरमाया ये मेरे कमर पे रख दो। मैंने मैंने कहा मैं लेके चलता हूँ। फरमाया नहीं मेरी कमर पे रखो। दो तीन दफा जब इसरार किया तो फरमाया तुम मेरी कमर पे रखो, क्यामत के दिन मेरे बोझ को मुझे ही उठाना होगा, क्यामत में मुझसे इसका सवाल होगा, तब कोई और मेरा बोझ नहीं उठा सकेगा। तो गुलाम ने कहा कि मैंने मजबूर होके फिर बोरी उनके कमर पे रख दी। फिर तेजी से चले उनके पास गए, वहां पहुंच के देचकी में आटा खुद डाला, चर्बी डाली, खजूरें डाली, देचकी चलाना शुरू कर दी, खुद ही फूंक मारना शुरू कर दी चूल्हे में। गुलाम कहते हैं कि आपकी दाढ़ी उससे भी मैं देख रहा था कि धुआं निकलता हुआ, हत्ता कि हरीरा सा तैयार हो गया, खुद तैयार किया, इसके बाद अपने हाथों से निकाल के उनको खिलाया। जब वो पेट भर के हंसी खुशी खेल में मशगूल हो गए, जो बच्चा था उनके हवाले किया, उनको देखते रहे, वो औरत बड़ी खुश हुई, कहने लगी अल्लाह तुझे जजाए खैर दे, तुम इस बात के मुस्तहिक थे कि उमर की जगह तुम खलीफा बनते। देखिए हम उन लोगों की तकवा आप देखें, उन लोगों के खौफे खुदा आप देखें कि अल्लाह ने मेरे से सवाल करना, मैं क्या जवाब दूंगा, ये बोझ मुझे कयामत के दिन उठाना है। और लोगों हमें क्या हो गया, हम कौन सी दुनिया में रहते हैं, मुझे तो यही समझ ही नहीं आती कि कौन सी वर्ल्ड में आप रह रहे हैं, कुछ आपको नहीं नजर आता सामने। कहते हमें डराते क्यों हो, क्या बताएं आपको, हाँ आप यहां से जाएंगे और आपके लिए बस जन्नत के दरवाजे खुले होंगे, आप डायरेक्ट चले जाना, ठीक है फिर ये सुन लो। और फिर ना कहना किसी ने बताया नहीं था, आज जाग जाओ, ये जागना बेहतर है। मरने पे तो सबकी आंख खुली जानी है, फिर सब ने जाग जाना और फिर सब देखने लगेंगे, मगर तब देखने का फायदा नहीं होगा, इसलिए आज जागना जरूरी है। आज खौफे खुदा होगा तो आप नेकी की तरफ दौड़ेंगे, आज खौफे खुदा होगा तो आप गुनाहों से बचने की कोशिश करेंगे, गुनाह का मौका भी सामने आएगा तो वो खौफ आपके पैर रोक देगा, वो आपको करने नहीं देगा, वो ये होता है सही खौफ। और ये हमें अल्लाह से मांगना चाहिए और मसनून दुआओं के अंदर है कि अल्लाह मुझे वो खौफ अता फरमा जो मेरे और तेरी नाफरमानी के दरमियान में हायल हो जाए। वो खौफ मांगते थे, हम कहते हैं हमें खौफ दिलाते क्यों, अजीब बात है, हम कैसे लोग हैं, वो दुआएं मांगते थे इस खौफ के लिए, हम कहते ना हमारे सामने ना ये बात करना, कहीं हमारे नाजुक मिजाज के ऊपर गरा ना गुजर जाए, कहीं हम जाग ना जाए, कहीं हमें कुछ करना ना पड़ जाए, कहीं हमारे अंदर कोई घबराहट ना हो जाए। खौफे खुदा होगा तो रोगे, खौफे खुदा होगा तो अल्लाह ताला से दुआएं करोगे, इल्तजाएं करोगे कि अल्लाह मुझे माफ कर दे, और खौफ ही नहीं है तो फिर क्या दुआ है। अगर आप समझते हैं कि एवरीथिंग इज गुड तो फिर डरने की कोई बात नहीं है, फिर तौबा की भी कोई जरूरत नहीं है, सब ठीक है हमारा, वो क्यों इतने परेशान रहते थे, ये सारी किताबें भरी पड़ी हैं ऐसी बातों से, क्यों परेशान रहते थे वो, हम जाके उनको भी बता देते कि भाई डरने की तो कोई जरूरत ही नहीं, पता नहीं शायद हमारे पास कोई ऐसा राज है जो हमें ही पता है वो उनको नहीं पता था। तो क्या हो गया हमें, क्या हो गया, तो होश करें, होश करें। It's not easy, let me tell you this. और फिर ना कहना कि हमें डरा रही है, डरा रही है, लेकिन मैं आपको फैक्ट बता रही हूं, पढ़ के देखो, कुरान उठा के देखो, हदीस उठा के देखो, सहाबा की जिंदगियां उठा के देखो, वो कैसी थी, वो कैसे रहते थे, वो है राइट वे, और अगर हमारा उससे उलट है या उससे अलग है तो हमारे अंदर खराबी है, हमारा हमारी गलती है कुछ, वो तो राइट ही हैं, उनकी जिंदगियां गलत नहीं थी, हाँ हमारी जिंदगी जितनी उनसे क्लोज होंगी उतने ही हम सीधे रास्ते पे हैं, और जितनी उनसे दूर हैं तो आप जितना मर्जी इसको अच्छा कहते रहें लेकिन वो अच्छा ही नहीं है। आपको मैं बड़ी बड़ी अच्छी बातें बता दूं, कुछ ऐसे कर दूं जिससे आप बड़े खुश हो जाएं और खुश होकर बैठ जाएं और रिलैक्स हो जाएं और आराम करें, तो ऐसी भी बातें बताई जा सकती, लेकिन उसका फायदा क्या होगा जो आपको मजीद रिलैक्स कर दे, कुछ नहीं होता, सब एवरीथिंग इज गुड, मुझे कुछ करने की जरूरत नहीं। और वैसे भी सभी करते हैं आजकल, सभी ऐसे चलते हैं, हम भी ऐसे चल लिए तो क्या होगा। आप देखें अल्लाह अकबर, चलें आप सहाबा की बात से आगे देखते हैं, इमाम राजी, इनका नाम आता है इमाम जोरा अर राजी, 7 लाख अहादीस इनको याद थी, 7 लाख, अल्लाह अकबर। हदीस के लिए इन्होंने इतना सफर किया था, किसी ने पूछा आप कितना सफर आपने किया हदीस के लिए, फरमाया 30,000 मील मैं पैदल चला हूं। किसी ने कहा बस, फरमाया इसके बाद मैंने गिनना छोड़ दिया। अब ये आप अंदाजा कीजिए, हमें मेरे तो मुझे तो लगता है कि मुझे 4 हदीसें भी नहीं याद होंगी, उनको 7 लाख याद थी। और जब वफात का वक्त आया तो उस वक्त जुबान से क्या अदा हो रहा है, फरमाते हैं ए रब, मुझे तेरे दीदार का बड़ा शौक है, वो मेरे नसीब में फरमा दे। तो किसी ने पूछा आपके पास क्या अमल है, आप इतनी बड़ी ख्वाहिश कर रहे हैं, क्या अमल है आपके पास? तो ये नहीं फरमाया कि मैंने तो इतनी हदीस की खिदमत की है, मैंने तो इतना, हमारे जैसे लोग होते हैं ना, उनको अपनी नेकियां तो ऐसे उंगलियों पे याद होती हैं, मैंने तो इतने कुरान पढ़ लिए, मैंने तो इतना ये कर लिया, मैंने इतने उमरे कर लिए, मैंने इतने हज कर लिए, मैंने तो इतने नफल पढ़ती हूँ, मैं तो ऐसे करती हूँ, मैं तो तहज्जुद गुजार हूँ। नहीं, ये नहीं फरमाया कि मैं देखो हदीस की सारी जिंदगी खिदमत की, इतने सफर किए और क्या फरमाया। यानी किसी ने पूछा है कि आप इतनी बड़ी बात कर रहे हैं कि अल्लाह ताला अपना दीदार मुझे नसीब फरमा दे, तो आपके पास क्या अमल है? फरमाया बी रहमतिका या रब, ए अल्लाह तेरी रहमत की वजह से सवाल कर रहा हूं। अल्लाह अकबर। ये नहीं फरमाया कि अपने कामों की वजह से। तो ये उन लोगों की जिंदगियां थी जो करके भी अल्लाह की रहमत की आस में होते थे। अल्लाह ताला हमें इन लोगों के नक्शे कदम पे चलने की तौफीक अता फरमाए। अल्लाह ताला हमें अपना वो खौफ दे कि जो हमारे और उसकी मासियत के दरमियान में हायल हो जाए, वो हमें खौफ अता फरमाए जो हमें नेकी में दौड़ा दे और गुनाहों से दूर कर दे।